यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सत्य तथ्य सूचना सम्प्रेषण गरेर लोकतन्त्रप्रतिको जनविश्वास सुदृढ बनाउन संचारकर्मीलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। वैज्ञानिक र प्राविधिक शिक्षालाई प्रगतिको वाहकका रूपमा अंगीकार गर्ने नीति सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रदेश संरचनालाई अझ बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्नेमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको जोड़। र इजरायली आक्रमणमा परि गाजामा मृत्यु हुनेको संख्या 41,000 नाग्यो।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवाधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोना जस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवर्धनमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो। सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको वास्तविकता सुनाउँदै राष्ट्रपति पौडेलले जनतालाई सत्य सूचना सम्प्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोग गर्दै लोकतन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउन संचारकर्मी सधैं सचेत रहनुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेकोमा जोड़ दिनुभएको छ। 12 राष्ट्रिय विज्ञान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवर्धनमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर रहेको र प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेर अगाडि बढ़िरहेको बताउनुभयो। उहाँले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अंगीकार गर्ने नीति सरकारले लिएको बताउँदै विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तिकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको औल्याउनुभयो। प्रधानमन्त्री ओलीले अनुसन्धान तथा उद्यमशीलता प्रवर्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमहरूका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई अझै बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्ने बताउनु भएको छ। पार्टीको कानून विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजना गरेको संविधानको एक दशक कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा सभापति देउवाले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको, बरू बढ़ी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार गर्नुपर्ने बताउनुभयो। सभापति देउवाले महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकका लागि आवश्यक भएको बताउनुभयो। सभापति देउवाले सबै समुदायलाई राज्यको शासन प्रणालीमा अपनत्व महसुस गराउन पनि समावेशी सिद्धान्त मुलुकका लागि आवश्यक भएको बताउनुभयो। सभापति देउवाले कंग्रेस एमाले प्रजातन्त्रका लागि लड़ेको हुनाले कुनै पनि हालतमा प्रजातन्त्रको खिलाफमा कुनै पनि काम हुन नसक्ने दोहोर्याउनुहुँदै प्रजातन्त्रलाई अझ मजबूत बनाउने किसिमले संविधानमा संशोधन हुने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले आज सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्र जात्राको अवलोकन गर्नुभएको छ। राष्ट्रपति पौडेलले जुद्ध सालिकदेखि हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठकसम्म पैदल गई जात्रा अवलोकन गर्नुभयो। राष्ट्रपति पौडेललाई काठमाण्डु महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गर्नुभयो। इन्द्र जात्रा समारोहमा राष्ट्रपति पौडेलले गणेश भैरव र कुमारीको रथमा दक्षिणा सहित पूजा अर्चना गरी रथ यात्राको शुभारम्भ गर्नुभएको थियो। यस्तै जात्रामा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा, नेपाल सरकारका मन्त्रीहरू, सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरू समेत सहभागी हुनुभयो। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आजको दिन मुख्य रूपमा इन्द्र जात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठडाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथ यात्रा र देवी देवताको पूजा आजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। कालीगढ़ले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाएका छन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विभिन्न कल कारखानामा भगवानको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी दिवस मनाइएको हो। आजका दिन कालीगढ़ले उपयोगमा ल्याउने विभिन्न औजारको पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्र बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपमा मानि त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको छ। यस्तै वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविदले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन्। वास्तु दिवसका अवसरमा आज नेपाल ज्योतिष परिषदले आयोजना गरेको कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी लगायतले वास्तुविद्याको प्रवर्धनमा काम गरिनुपर्नेमा जोड़ दिनुभएको थियो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले राजनैतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसदका दुई ठूला दलको गठबन्धन बनेको बताउनु भएको छ। नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले पटक पटक सरकार परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कंग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको बताउनुभयो। उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारी लगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। संघीयताको मर्म र जनचाहना अनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गति दिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उप प्रधानमन्त्री सिंहको भनाई थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली कंग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु परेको बताउनु भएको छ। आज काठमाण्डौमा आयोजित नेपाल पर्वतारोहण संघको 34 वार्षिकोत्सव समारोहमा मन्त्री पाण्डेले अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएकाले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राख्नुभयो। संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायु सेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आउँदो संसद अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र त्यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व पर्यटन मन्त्री भीम आचार्यले 10 वर्षमा 1 करोड़ पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड़ दिन र ठूला विमानस्थल संचालन र नेपाल वायु सेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता उल्याउनुभयो। पूर्व पर्यटन मन्त्री बलबहादुर केसीले पर्यटन नीति स्पष्ट र समय सापेक्ष हुनुपर्नेमा जोड़ दिनुहुँदै पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न जरूरी रहेकाले त्यसतर्फ ध्यान केन्द्रित हुन आग्रह गर्नुभयो। पछिल्लो समय सहकारी मार्फत पाल्पाका महिलाहरू विभिन्न कृषि उत्पादन तथा बाख्रा पालन गरी उद्यमी बन्नुका साथै आर्थिक रूपमा समेत सबल बन्दै गएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
तामसन नगरपालिका वडा नम्बर 13 बौगा गुम्बा केरवादेखि तुलसा भण्डारीको खोरमा 22 बाख्रा गोठमा 2 दुहुना भैँसी र बारीमा तरकारी खेती छ। उहाँ घरमा परिवारसँग बसेर नै विदेशमा कमाएर बचत हुने भन्दा बढी रकम बचत गर्नुहुन्छ। 2068 सालमा गाउँमा सामाजिक मिलनसार र उद्यमी महिला सहकारी खोलेदेखि नै उहाँ सहकारीको सदस्य भएर उद्यमी बन्नु भएको छ।
मिलनसार सहकारी संस्थादेखि नै हामीले पहिला प्रतिल गर्छौँ भने अहिले व्यवसाय तरिकाले राम्रो गरेछौँ र हर सालेछ 3-4 लाख त्यति गरिन्छ।
महिलाहरूलाई उद्यमी बनाउने उद्देश्य राखेर शुरू भएको सहकारीमा शुरूमा 81 सदस्य रहेकोमा हाल तानसेन नगरपालिका वडा नम्बर 12 र 13 गरी 629 सदस्य रहेका छन्। सहकारी मार्फत कृषिका धेरै क्षेत्रमा काम हुने भए पनि बिउ बाख्राको पाठापाठी उत्पादन प्रमुख रहेको छ। सहकारीले विभिन्न दात्री संस्थासँग मिलेर तानसेनको होलाङ्दीमा 2 करोड बढीको लागतमा पाल्पाको एकमात्र मिलनसार कृषि उपज थोक बजार केन्द्रको स्थापना गरेको छ। मिलनसार सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी,
जन्मदाको दिनदेखि 5 महिनासम्म लगातार रूपमा तौल लिएर हामी सफ्टवेयरमा त्यो रेकर्ड राख्ने गरेका छौँ। सफ्टवेयरको माध्यमबाट 100% हामी बिउ बोकाको हकमा र 50% पाठीको हकमा नेपालका विभिन्न ठाउँमा पाठापाठी उत्पादन गरेर बजारीकरण गर्ने काम गरेका छौँ।
आगामी दिनमा कृषक समूहलाई प्रवर्धन गर्ने, बजार केन्द्रहरूलाई थप व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हैराम नागिलाले बताउनुभयो।
हामी उहाँहरूको सहकार्यमा एउटा कार्यविधि बनाएर तानसेन नगरपालिकाका सम्पूर्ण कृषकहरूले आफूले उत्पादन गरेका कृषि र पशुका वस्तुहरू बिक्री नभइकन धेरै समय बस्नु परेको अवस्था पनि छ, त्यसलाई निवारण गर्न र कृषकहरूलाई आफ्ना उत्पादनहरू मिलनसार कृषि उपज केन्द्रमा ल्याएर बिक्री वितरण गरेर लाभ लिन पनि हामी अनुरोध गर्छौँ र उहाँलाई प्रवर्धन गर्ने काम पनि हामी गर्छौँ।
उपज केन्द्रमा तरकारीको ग्रेडिङ, लेबलिङ, वासिङ, प्याकेजिङ तथा विषादी नष्ट गर्ने लगायतका काम हुने गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको युद्धका क्रममा मृत्यु हुने प्यालेस्टाइनीको संख्या 41,000 नागेको छ। घटनामा 95,500 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल गाजा युद्धका क्रममा मारिनेमा धेरै जसो महिला र बालबालिका रहे पनि हरेक दिन करिब 32 विद्यार्थीले ज्यान गुमाउने गरेका प्यालेस्टिनी शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म 11,000 भन्दा बढ़ी विद्यार्थीले ज्यान गुमाइसकेका छन्। पश्चिमा देशहरूले युद्ध रोक्नका लागि इजरायललाई आह्वान जारी राखे पनि इजरायलले दिनहुँ गाजा क्षेत्र वरपर आक्रमण जारी नै राखेको छ। नाइजेरियामा बाढ़ीबाट 4 लाख भन्दा बढ़ी पीड़ित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाई जस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय कार्यालय ओसीएचएले राष्ट्रसंघका एजेन्सी, गैर सरकारी संस्था र नाइजेरिया रेडक्रस सोसाइटीका प्रमुखको संयुक्त मिशनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरूको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ। लामो द्वन्दसँगै बाढ़ीका कारण पटक विस्थापित भएका उनीहरूलाई यथाशीघ्र सहयोग चाहिएको ओसीएचएले जनाएको छ। बाढ़ीका कारण नाइजेरियामा 3,20,00,000 मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका पुष्टि गर्दै ओसीएचएले बाढ़ीले 1,25,000 हेक्टर भन्दा बढ़ी खेती योग्य जमीनमा क्षति पुगेको बताएको छ। खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य 3 गुणा वृद्धि भएको छ भने बाली नालीको क्षतिले थप चिन्ता थपिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्ष 2081-82 प्रारम्भिक 2 महिनामा सरकारको बजेट खर्च करिब 7% भएको देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको 7.39% अर्थात 1,37,55,27,00,000 बराबर बजेट खर्च भएको हो। चालू आर्थिक वर्षका लागि सरकारले कुल 18,60,30,30,00,000 बराबरको बजेट ल्याएको छ। यो अवधिमा चालुतर्फ 7.28% अर्थात 82,98,65 60 लाख बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा 4.23% अर्थात 14 अर्ब 89 करोड 40 लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा 10.8% अर्थात 39 अर्ब 67 करोड 22 लाख रुपियाँ बराबर खर्च भएको छ। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको 11.52% राजस्व असुली गरेको छ। चालू आर्थिक वर्षका लागि 14 खर्ब 71 अर्ब 62 करोड 95 लाख रुपियाँ बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा 1 खर्ब 69 अर्ब 51 करोड 79 लाख बराबर राजस्व संकलन भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनु भएको छ। बल्कु स्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका आर्थिक वृद्धिका लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो। मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना सरकारको रहेको बताउनुभयो। तरकारीमा विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले विषादी न्यूनीकरण गर्न किसानलाई आग्रह समेत गर्नुभयो। किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तै कृषि बजारको आवश्यकता रहेको पनि मन्त्री अधिकारीको भनाई थियो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2081-82 खेतबारी नराखौं बाँझो अन्नबाली फलाउ मिलाई चाँजो पाँजो अभियान सञ्चालन गर्ने भएको छ। सोमबार प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा त्यस्तो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। प्रदेशका पहाड़ी भेगमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल तरकारी मसला खेती घाँस खेती लगाउन उक्त अभियान सञ्चालन गरिने मन्त्री थापाले बताउनुभयो। उहाँले प्रदेशमा व्यावसायिक तरकारी खेती र आधुनिक प्रविधियुक्त स्याउ ओखर केरा किवी फलफूलका बगैंचा स्थापना गरिने पनि कार्यक्रममा उल्लेख छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31 अर्ब 62 करोड 98 लाख 28 हजारको बजेट ल्याएको छ। मनकामना केबल कार मंगलबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रणालीद्वारा सञ्चालित नेपालको पहिलो केबल कार अब डिजिटल प्रविधिमा रूपान्तरण भई सञ्चालनमा आएको हो। स्तरोन्नति र मुख्य तारको लट्ठा समेत फेर्नका लागि गत असार 31 गतेदेखि केबल कार सेवा बन्द गरिएको थियो। 26 वर्षदेखि एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको मनकामना केबल कार डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रणालीका नायब महाप्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो। अस्ट्रियाको डोपल मेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो। नवलपरासी जिल्लाको सुनवल नगरपालिका 2 मा 3,000 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ। संघीय स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीत भण्डार निर्माण गरिएको सुनवल नगरपालिका की अध्यक्ष विमला अर्यालले जानकारी दिनुभयो। 1.5 बिघा जग्गामा 5 वटा चेम्बर सहितको शीत भण्डारमा 19 करोड 42 लाख लगानी गरिएको छ।
अब खेल समाचार अझै बमबाट।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशरथ रंगशालाको काम छिटो भन्दा छिटो सम्पन्न गरेर हस्तान्तर गर्ने कोशिशमा रहेको बताउनुभयो। मंगलबार काठमाडौँमा आयोजित राष्ट्रिय अन्डर 17 र अन्डर 20 टोलीलाई विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले दशरथ रंगशालाको कुरा चर्चामा आइरहेकोले छिटो भन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिशमा रहेको बताउनु भएको हो। कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिँदै खेलकुद मन्त्री चौधरीले गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिनुभयो। साफ अन्डर 17 च्याम्पियनशीप 2024 लागि भुटान जाँदै गरेको राष्ट्रिय यु 17 टोली र एसियन कप यु 20 छनौटका लागि ताइपिन जाँदै गरेको राष्ट्रिय यु 20 टोलीको विदाई गरिएको छ। नेपाल पुलिस क्लबले मालदिप्स जारी काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा तेस्रो खेलमा पनि जित निकालेको छ। पुलिसले तेस्रो खेलमा मंगलबार ताजिकिस्तानको डायमेन्ड भलिबल क्लबलाई पराजित गरेको हो। मालदिवसको मालेमा भएको खेलमा डायमेन्डमाथि पुलिसले 3-0 सोझो सेटमा जित निकालेको हो। पुलिसले पहिलो खेलमा उज्बेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयरफोर्सलाई समान 3-0 सेटमा नै पराजित गरेको थियो। पुलिसले 9 अङ्क जोडेको छ। नेपालको लीगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनशीपमा भाग लिएको हो। लीगको पुलिसले बिहिबार मालदिवसको क्लब तथा शुक्रबार सोमो चरणको अन्तिम खेल खेल्नेछ। एन्फा महिला लीगमा विभागीय टोली नेपाल एपीएफ क्लबले अपराजित यात्रालाई 6 खेलसम्म पनि कायम राखेको छ। चाँदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा मंगलबार एपीएफले संकटा क्लब विरूद्ध 3-0 गोलको जित निकाल्यो। 5 जितसँगै 6 खेलमा 16 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा कायम छ। तेस्रो हार बेहोरीको संकटा समान खेलबाट 5 अङ्कका साथ सातौं स्थानमा छ। एपीएफलाई जित दिलाउन सरू लिम्बू, अनिता केसी र सविता राणा मगरले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस, पोखराको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31.1 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस र दिपायलको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्य तथ्य सूचना सम्प्रेषण गरेर लोकतन्त्रप्रतिको विश्वास जनविश्वास सुदृढ बनाउन संचारकर्मीलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। वैज्ञानिक र प्राविधिक शिक्षालाई प्रगतिको वाहकका रूपमा अंगीकार गर्ने नीति सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रदेश संरचनालाई अझ बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्नेमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको जोड़ र इजरायली आक्रमणमा परि गाजामा मृत्यु हुनेको संख्या 41,000 नाग्यो। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।